कृपया मसँग लेवी एक अध्यायमा पठाउनुहोला। सबैलाई जय विशिष्ट पिर्सिरहन्छु। राजस्थानमा भएको यो भेटु नेपाल र त्यहाँ चढाइने चढाइएका ती पाँच बलिदानहरूको विषयमा चाहिँ सोच्दैछौँ। आउनुहोस् हामी प्रार्थना गरौँ। प्रभु, तपाईँको कुराहरू यदि यी आत्मिक कुराहरू आत्मिक रीतिले मात्र जानिन सक्छन्, त्यसैले तपाईँको आत्माले हामीलाई सहायता गर्नुहोस्। जो शिक्षकको नामलाई दिनुभएको छ, हाम्रो शान्तिदाताको लागि धन्यवाद छ पिता। अनि तपाईँको पुत्र, हाम्रो मुक्तिदाता र प्रभु येशु ख्रीष्टलाई हामी देख्न सकौँ यी पन्नाहरूमा, यी बलिदानहरूमा। हामीलाई सहायता गरिदिनुहोस् एक एकलाई। तपाईँले आफ्नो उद्देश्य पूरा गर्नुहोस् एक एकको जीवनमा। तपाईँमा सम्बन्ध छौँ र धन्यवाद दिन्छौँ यो समयको लागि, यो वचनहरूको लागि, प्रभु येशुको नाममा आमेन। भेटु नेपाल चाहिँ परमेश्वरले बनाउन लगाउनु भएको थियो। भेटु नेपाल चाहिँ यो विश्वको रचना थियो, जसमा दुईटा भागहरू थिए, पवित्र स्थान र महापवित्र स्थान। चार पत्रले ढाकिएको थियो। त्यहाँ चाहिँ परमेश्वरको उपस्थिति चाहिँ विशेष तरिकाले राख्नु भएको थियो। अनि त्यो चाहिँ यहाँ भएको कृपा आसनमा रहेको हुन्थ्यो। त्यसको अगाडि चाहिँ यहाँ पर्दा हुन्थ्यो, त्यसैले उहाँको उपस्थिति चाहिँ छिकिएको थियो। अनि त्यहाँ चाहिँ भित्र जान पाउँदैन थियो कोही पनि। केवल वर्षको एकचोटि चाहिँ महापुजारी चाहिँ जान सक्थ्यो। अनि त्यहाँ जान चाहिँ उसले आफ्नै निम्ति बलिदानको रगत लिएर जानु पर्थ्यो, अनि त्यसपछि सारा इजरायलको लागि। अनि त्यसपछि यतातिर चाहिँ भित्र हेऱ्यो भने चाहिँ त्यहाँ केही वस्तुहरू थिए जसले चाहिँ ख्रीष्टलाई जनाउँछन्। तर यहाँबाट सुरु हुन्छ, परमेश्वर यहाँ त हुन्छ, तर मान्छे हेर्नुहोस् सबै इजरायलीहरू बाहिर थियो, अनि यो सेतो पर्दाले छेकेको थियो, अर्थात उनीहरू चाहिँ पापी भएकोले परमेश्वरबाट अलग छन् भन्ने कुरा पनि जनाइरहेको छ यसले। तर ढोका थियो, त्यसैले बलिदान लिएर बेदीमा चढाइन सकिन्थ्यो, अनि त्यसपछि त्यो रगत चाहिँ पुजारीले भित्र लगिन्थ्यो, अनि उसको निम्ति त्यो बलि चाहिँ ग्रहण योग्य हुन्थ्यो र उसलाई ग्रहण गर्नुहुन्थ्यो परमेश्वरले। यो कुरा गर्दै आयो हामीले। अनि यो बलिदानहरूको कारण मात्र परमेश्वर चाहिँ पापी मानिसहरूको बीचमा यसरी बस्न सक्नु भएको हो। त्यहाँ भित्र भएको वस्तुहरू चाहिँ यहाँ देखाएको छ। अनि यो अर्को चित्त तस्विर हो, यसमा पनि त्यही कुरा देखाएको छ। इजरायलीहरू युजार स्थानमा बसिरहेछ, यहाँ चाहिँ महिमाको बादललाई चाहिँ यस्तो तरिकाले पनि चित्रकारले देखाउन खोजेको छ। तर हामी चाहिँ बलिदानहरूलाई हेर्न चाहन्छौँ भने सबभन्दा पहिला चाहिँ देवी एक अध्यायमा चाहिँ होम बलिदान, अनि होम बलिले चाहिँ प्रभु येशु ख्रीष्टको बलिदानलाई चाहिँ एउटा विशेष तरिकाले तस्बिरमा प्रस्तुत गरेको छ। यो कि प्रभु येशु ख्रीष्ट उहाँको जीवनमा र उहाँको मृत्युमा, सम्पूर्ण उहाँको जीवन चाहिँ पूर्ण रूपले परमेश्वर पितालाई चाहिँ अर्पण गरिएको जीवन थियो। पूर्ण रूपले प्रभु येशु चाहिँ आफ्नो पिताप्रति पूरै भक्ति साथ जिउनु भएको थियो र क्रुसमा जानुभएको थियो। अनि परमेश्वर पिताले चाहिँ उहाँलाई पूर्ण रूपले ग्रहण गर्नुभयो। अनि एफएससी पाँचमा एकचोटि मसँग पठाउनु होला, एफएससी पाँचमा एफएससी पाँचको दुई पदमा हामीले यहाँ देख्छौ कि जब प्रभु येशु मर्नुभयो, अनि हामीले प्राय अनि सुसमाचार सुन्दा हामीले केमा ध्यान भइरहेको हुन्छ भने हाम्रो अनि सुरुमा ध्यान हुने त्यही नै हो। त्यो के भने कि प्रभु येशु
हाम्रो निम्ति मर्नुभयो अनि त्यो एकदम महत्वपूर्ण सत्यता हो. सुसमाचार नि यही हो कि ख्रिस्ट हाम्रो पापहरूको निम्ति मर्नुभयो. तर होम बलिले चाहिँ त्योभन्दा अझ अर्को कुरा समेत देखाइरहेको छ. हो हाम्रो निम्ति हाम्रो पापहरूको निम्ति मर्नु हुँदा चाहिँ उहाँले त्यो आफ्नो सिद्ध जीवनलाई यसरी अर्पण गर्नुहुँदाखेरि चाहिँ उहाँले चाहिँ परमेश्वर पितालाई उहाँले उपासना गर्दै हुनुहुन्थ्यो. परमेश्वर पितालाई उहाँले अर्पण गर्दै हुनुहुन्थ्यो भक्तिसाथ परमेश्वरको आज्ञा मान्दै त्यो गर्नुभएको थियो भन्ने कुरामा होम बलिले जोड दिन्छ. हाम्रो निम्ति भन्दा पनि परमेश्वर पिताको निम्ति उहाँले चाहिँ यो काम गर्नुभएको भन्ने कुरा 5:2 लेखेको छ. र प्रेममा हिँड भनेर विश्वास यसलाई अर्थ दिएको छ. जसरी ख्रिस्टले पनि हामीलाई प्रेम गर्नुभयो र मिठो बास्ना दिने सुगन्ध हुनका लागि भेटी र बलिदानको रूपमा आफैलाई हाम्रो निम्ति परमेश्वर कहाँ अर्पण गर्नुभयो. अनि हामीले चाहिँ त्यो लेवीको 1 अध्यायमा चाहिँ एकचोटि हामी पढ्नेछौ त्यो सुरुको खण्ड. अनि हामी अलिअलि मात्र छुन भ्याउँछौ. अनि हामीले यो लेवीको 1 अध्यायको हामी 9 पदसम्म पढ्नेछौ अहिले होम बलिको सम्बन्धमा. अनि हामीले चाहिँ यसको शिक्षाहरू यो दृष्टान्तले बताएको आत्मिक शिक्षाहरू हेर्नेछौ. लेवी 1:1. अनि परमप्रभुले मूसालाई बोलाउनु भयो र भेटु नेपाल भित्रबाट उनलाई यसो भन्नुभयो, इजरायलीहरूसँग कुरा गर र तिनीहरूलाई भन, तिमीहरू मध्ये कसैले परमप्रभुलाई कुनै भेटी चढाउँछ भने तिमीहरूले पशुहरूबाट गाई वस्तुबाट र भेडा बाख्राबाट आफ्नो भेटी ल्याउनु. त्यसको भेटी चाहिँ गाई वस्तुबाटको होम बलि हो भने त्यसले एउटा निष्खोट नर चढाओस्. त्यसले परमप्रभुको सामु स्वतन्त्र इच्छाले यो भेट हुने पालको ढोकामा चढाओस्. त्यसले यस होम बलिको टाउको माथि आफ्नो हात राखोस् अनि यो त्यसका निम्ति प्रायश्चित गर्नलाई त्यसका निम्ति ग्रहण गरिनेछ. अनि त्यसले यस जवान बहरलाई परमप्रभुको सामु मारोस् अनि पुजारीहरूले अर्थात हारूनका छोराहरूले त्यो रगत ल्याउन् र भेट हुने पालको ढोका नेर भएको वेदीमाथि त्यो रगत चारैतिर छर्कन्. अनि त्यसले यस होम बलिको छाला काटोस् र त्यसलाई टुक्रा टुक्रा पारी काटोस्, छालालाई होइन तर बलिलाई. अनि पुजारी हारूनका छोराहरूले वेदीमाथि आगो राखुन् र आगोमाथि दाउरा मिलाएर राखुन्. अनि पुजारीहरूले अर्थात हारूनका छोराहरूले ती टुक्राहरू त्यो टाउको र बोसो वेदीमाथि भएको आगोमाथि राखेको दाउरामाथि मिलाएर राखुन्. तर त्यसका अन्द्राभुनि र त्यसका खुट्टाहरू त्यसले पानीले धोओस्. अनि पुजारीले सबै थोकहरू होम बलिको रूपमा वेदीमाथि जलाओस्. यो परमप्रभुका निम्ति मिठो बास्ना हुनलाई आगोले चढाएको बलि हो. यो बलि होम बलिले चाहिँ प्रभु येशु ख्रिस्ट पिता कहाँ पूर्ण रूपले आफूलाई अर्पण गर्नुभएको र अर्कोतिर पिताले चाहिँ पूर्ण रूपमा खुसीसाथ पुत्रको यो समर्पणलाई चाहिँ ग्रहण गर्नुभएको र आफ्नो पुत्रको यो आज्ञाकारितामा अत्यन्तै खुसी हुनुभएको र फलस्वरूप उहाँलाई चाहिँ ज्यादै उच्च पार्नुभएको कुराहरू चाहिँ यसमा देखाइन्छ. नयाँ नियममा चाहिँ हामीले एउटा खण्ड हेऱ्यो भने हामीलाई बुझ्न सजिलो हुन्छ. फिलिपी 2 अध्यायमा हामी हेर्नेछौँ. फिलिपी 2 अध्यायको 5-8 चाहिँ प्रभु येशूको पिता प्रतिको समर्पणता हामी देख्छौँ. त्यसैले यहाँ चाहिँ समर्पणता लेखेको छ हजुर. अनि प्रभु येशू एकदम विश्वासयोग्य भएर आफूलाई चाहिँ दिनुभएको कुरा यहाँ बताएको छ. स्वतन्त्र इच्छाले प्रभु येशूले यसो गर्नुभएको. अनि यहाँ अरू कुराहरू पनि छ. फिलिपी 2:5-8 ख्रिस्टको समर्पणता र पिता प्रतिको भक्तिपूर्ण प्रेमलाई हामी देख्छौ. ख्रिस्ट येशूमा जुन मन थियो भनेर पावलले चाहिँ विश्वासीहरूलाई चाहिँ यहाँ सिकाउँदैछन्. ख्रिस्ट येशूमा जुन मन थियो, कस्तो मन थियो यो बलिदानहरूले देखाइरहेको छ. ख्रिस्ट येशूमा जुन मन थियो त्यही मन तिमीहरू पनि होस् जसले भनेको ख्रीष्टले परमेश्वरकै स्वरूपमा हुनुभएकोले परमेश्वरसँग बराबरी हुनलाई लुटको माल सम्झनु भएन, तर आफैलाई ऋतु पार्नुभयो र दासको रूप धारण गरेर मानिसहरूको समानतामा हुनुभयो, अनि मानिस जस्तो रूपमा प्रकट भएर उहाँले आफूलाई नम्र तुल्याउनु भयो र मृत्युसम्म क्रुसको मृत्युसम्म के हुनुभयो भनेको छ, आज्ञाकारी हुनुभयो कसप्रति, परमेश्वर पिताप्रति। भनेपछि परमेश्वर पिताको आज्ञा रहेछ कि संसारको पापको लागि चाहिँ उहाँ आएर मर्दिन, अनि उहाँको मृत्यु त्यो भएको हो, तर यहाँ होमबलीले के देखाएछ भने उहाँको आज्ञा पालन देखाएछ। होमबलीमा स्वेच्छासाथ पितालाई उहाँले यति प्रेम गर्नुहुन्छ, पुत्रले जसलाई पिताले पनि प्रेम गर्नुहुन्छ, तर अनन्त कालमा उहाँले योजना गर्नुभयो कि पुत्र चाहिँ मानिस बनेर हामी पापीहरूको लागि मर्ने, अनि त्यो योजना मुताबिक र पिताको आज्ञा मुताबिक उहाँ चाहिँ स्वेच्छापूर्ण कुनै गनगन बिना आफूलाई होच्याउनु भयो, उहाँ स्वर्गमा बस्नु नै पिताको बराबरी परमेश्वर नै, तर उहाँ चाहिँ मानिसको रूप धारण गर्नुभयो, उहाँ चाहिँ एउटा दास एउटा सेवा गर्ने एउटा मान्छेको रूपमा आउनु भएर उहाँले चाहिँ यतिसम्म आज्ञा पालन गर्नुभयो कि मृत्युसम्म, त्यो पनि सबभन्दा नराम्रो खालको मृत्यु क्रुसको मृत्युसम्म आज्ञाकारी हुनुभयो। त्यसले होमबलीले यो देखाइरहेछ, अनि अर्कोतिर चाहिँ होमबलीले के देखाइरहेछ, पिताले चाहिँ यो बलिलाई ग्रहण गर्नुभएको, अनि त्यसैले यो मासतिर जान्थ्यो यो बलिदानको त्यसबाटको धुवाँ, अनि परमेश्वरले चाहिँ यो बलिदानलाई चाहिँ मिठो मान्नुहुन्थ्यो भनेर चाहिँ बनाए भनिएको छ। त्यो चाहिँ ख्रीष्टमा पिताको भएको एकदम सन्तुष्ट पूर्ण आनन्द र पुत्रलाई अब उहाँ त्यसैले उच्च पार्नुभएको कुरा पनि छ नौ पद। यसै कारण परमेश्वरले अर्थात पिताले पनि उहाँलाई प्रभु येशूलाई अति उच्च पार्नुभयो र उहाँलाई त्यो नाम दिनुभयो जो हरेक नामभन्दा उच्च छ, र स्वर्गमा पृथ्वीमाथि र पृथ्वी मनि हुनेहरूको हरेक घुँडा येशूको नाममा टेकिनु पर्छ, र पिता परमेश्वरको महिमाका लागि हरेक जिब्रोले येशु ख्रीष्ट नै प्रभु हुनुहुन्छ भने स्वीकार गर्नुपर्छ। प्रभु येशु ख्रीष्ट चाहिँ अब एउटा नयाँ सृष्टिको शिर हुनुभएको छ। त्यो बुझ्नलाई चाहिँ आदमलाई सम्झनुहोस्, आदम चाहिँ पुरानो सृष्टिको शिर थियो, उसैबाट हामी सबैजना आयौं, तर पतन भयो पाप गर्यो अनि हामी पतित वंशमा थियौं। प्रभु येशु ख्रीष्ट अर्कै मान्छे, स्वर्गबाटको मानिस, कन्याको रूप कन्याको जन्मबाट मानिसको रूप धारण गरेर आउनुभयो, मर्नुभयो, बौरी उठ्नुभयो र उहाँ चाहिँ अब नयाँ सृष्टिको शिर भएर बौरी उठ्नेहरूमा जेठो भनेको छ कलसी 1:18 प्रकाश 3:14 सृष्टिको सुरु भनेको छ, नयाँ सृष्टिको शिर हुनुभएको छ। अनि यसरी चाहिँ होमबलीले चाहिँ पुत्रले पितालाई खुसी पार्नुभएको पूर्ण रूपले, अनि पिता एकदमै ग्रहण गर्नुभएको पुत्रको कार्यलाई देखाउँछ है। अनि साथसाथै के पनि देखाउँछ भने त्यो उपासकले चाहिँ आफ्नो हात राख्दैछ, एउटा पापी मान्छे तपाईँ र म विश्वासी समेत उद्धार पाएको इजरायली त्यहाँ आइरहेछ, के गर्दैछ? उसले भन्दैछ जसरी परमेश्वरलाई मैले खुसी पार्नुपर्ने थियो त्यो म गर्न विफल भएको छु, जस्तो हुनुपर्ने समर्पण र विश्वासयोग्यता ममा नभएकोले, परमेश्वरलाई जसरी खुसी पार्नुपर्ने त्यो नभएकोले मलाई चाहिँ एउटा प्रतिस्थापक चाहिएको छ, यसको लागि पनि प्रायश्चित गर्ने एकजना चाहिएको छ भनेर चाहिँ त्यो हात राख्दै थियो। अनि ख्रीष्ट चाहिँ हाम्रो त्यो बलिदान हुनुहुन्छ, होम बलिदान हुनुहुन्छ, जसको कारण अब हामी परमेश्वरको सामु चाहिँ ग्रहण योग्य भएका छौँ। एफसी 1:6 त्यो बताउँछ, एफसी 1:6 मसँग कृपया पढाउनुहोस् त, अति सुन्दर पद एफसी 1:6। म नयाँ विश्वासी हुँदाखेरि एकदम मलाई यो पदले चाहिँ ढुक्क बनाउँथ्यो, अनि हेर्दै हेर्दै आउँदा यसमा त अझ धेरै धेरै कुरा छन्, अनि यहाँ होम बलिको कुरा र कसरी एउटा विश्वासी चाहिँ ख्रीष्टमा ग्रहण योग्य छ परमेश्वरलाई खुसी पार्ने कुरामा, परमेश्वरलाई पूर्ण रूपले समर्पणदा र प्रेमिलो भक्तिमा जसरी गर्नुपर्ने हामी नभएकोले ख्रीष्टद्वारा चाहिँ त्यो चाहिँ उहाँमा हामी ग्रहण योग्य हुन्छौँ। 6:1 उहाँको अनुग्रहको महिमाको प्रशंसाको निम्ति जुन अनुग्रहमा उहाँले अर्थात् पिताले हामीलाई उही प्रियमा उहाँको प्रिय पुत्रमा जो सिद्ध होम बलि हुनुभयो उहाँमा मलाई ग्रहण योग्य तुल्याउनु भयो. त्यो कारण मात्र म ग्रहण योग्य छु. मेरो भक्ति धन्यवाद यी सब त्रुटिपूर्ण छन्, यी सब कमजोर छन्, तर उहाँमा हात राख्दै म उहाँलाई दिन आउँछु, उहाँमा मेरो हात राख्दै चाहिँ लिनुहोस् भन्न सक्छु. अनि पिताले ग्रहण गर्नुहुन्छ. अनि यहाँ अरू कुराहरू पनि छन् तर हामी अर्कोमा जानेछौँ. अनि यहाँ के कुरा त गर्नु पर्यो यहाँ तपाईँहरूलाई यहाँ देखाएको छ. त्यसैले एउटा विश्वासीले चाहिँ रोमी 12:1 आफूलाई ऊ चाहिँ आफ्नै स्वेच्छाले आफ्नो शरीरलाई परमेश्वरलाई मनपर्ने एउटा जिउँदो बलिदानको रूपमा ऊ चाहिँ अब ख्रिस्टद्वारा ऊ जान सक्छ. छाला चाहिँ जलाइँदैन थियो, यो चाहिँ पुजारीको हुन्थ्यो. यो चाहिँ 7 अध्यायमा आउँछ. सबै ठाउँमा मैले पल्टाउने भ्याउँदैन होला है, तपाईँले हेर्नुहोस्. त्यसैले हामी उपासकहरू पुजारीहरूले चाहिँ उहाँका ग्रहण योग्य कसरी भएको छ भने होम बलि हुनुहुने प्रभु यीशुको धार्मिकता ओढाइएर जसरी आदम र हवालाई त्यो पशुको निर्दोष पशुको छालाले ढाकिएको थियो. अनि त्यसैले ख्रिस्टद्वारा हामी आफूलाई समर्पण गर्न सक्छौँ. उहाँ बिना त हाम्रो त त्रुटिपूर्ण छ, सिद्ध छैन, के छ के छ, तर हामी चाहिँ प्रभु येशूद्वारा हामी उहाँलाई चाहिँ आफूलाई चाहिँ सुम्पने हो. अघि गाएँ सब म अर्पण छु, होम बलिको कुरा हो, सब म अर्पण छु, म सब तपाईँलाई दिन्छु. अनि त्यसैले भक्ति आज्ञाकारिता समर्पणता योजनाइरहेको छ. ख्रिस्टले गर्नुभयो, उहाँद्वारा हामी ग्रहण योग्य हुन्छौँ. त्यसैले ख्रिस्टको मुख्य चित्रण हो यो चाहिँ. उहाँ हाम्रो होम बलि हुन्छ, मेरो होम बलि हुनुहुन्छ, तपाईँको होम बलि विश्वासी हुनुहुन्छ भने. त्यसपछि चाहिँ अन्न बलि छ, यो अर्को आइसक्यो. अनि एकचोटि पढौँ लेवीको पुस्तकमा. यसो गरौँ, यो चाहिँ हामी पद पद पढ्दै अनि बताउँदै जाउँ. त्यसो गऱ्यो भने हाम्रो समय पनि जोगिन्छ. यो अन्न बलि ले चाहिँ प्रभु येशु ख्रिस्ट लाइफ देखाइरहेछ फेरि. अनि त्यो चाहिँ उहाँको सिद्ध मनुष्यत्वमा देखाइरहेछ. सिद्ध मानिस, पापरहित मानिस, जो चाहिँ यो संसारमा, पापपूर्ण संसारमा चाहिँ अनेकौं अनेकौं सबै किसिमको परीक्षा भएर पार गर्दाखेरि पनि उहाँ पापरहितै छ. हिब्रू 4:15 यो बताइएको छ. हिब्रू 4:15 हेर्नुहोस् त मसँग. हिब्रू 4:15 हामी पढ्छौ. प्रभु येशूको मृत्युपछि भोरी उठाएपछि स्वर्ग आरोहण. अनि उहाँ चाहिँ यो आकाशहरू छिचोलेर जानुभयो. चेलाहरूले हेर्दै थिए, जानुभयो त्यो भोरी उठेकै शरीरमा है. हेर्दा हेर्दै जानुभयो अनि त्यहाँ पुग्नुभयो. हाम्रो एक महान पुजारीको रूपमा अब पिताको दाहिने हातमा हाम्रो लागि उहाँले अन्तर्विन्ती गर्न, हामीलाई सहायता गर्न त्यहाँ हुनुहुन्छ. 4:14 नै हेरौँ. यसकारण स्वर्गहरू भएर जानुहुने हाम्रा एक महान महापुजारी अर्थात् परमेश्वरका पुत्र येशु हुनुभएको हुनाले हामी आफ्नो अङ्गीकारलाई बलियो गरी पक्रिराखौं. प्रभु येशूमा गरेको विश्वासलाई बलियो गरी पक्रिराखौं. 15 किनकि हाम्रा महापुजारी हाम्रा दुर्बलताहरूमा दुखित हुन नसक्ने हुनुहुन्न, तर हामीहरू चाहिँ उहाँ सबै कुरामा परीक्षित हुनुभयो तरै पनि पाप रहित हुनुहुन्छ. त्यसैले हामी अब लेवीमा हेर्नेछौँ यहाँ तस्विरलाई. लेवीको 2 अध्यायमा यहाँ हामी पढ्छौँ 1 पदमा. अनि कसैले परमप्रभुलाई अन्न बलिको भेटी चढाउने इच्छा गर्छ भने त्यसको भेटी मैदाको होस् अनि त्यसले त्यसमाथि तेल खन्याओस् र यसमाथि लोबान हालोस्। अनि 11 पदमा उल्लेख छ, कुनै पनि अन्न बलि जो तिमीहरू परमप्रभुका ल्याउँछौ खमीर सित नबनाइयोस्, किनकि परमप्रभुका निम्ति आगोले चढाइएको कुनै पनि बलिमा तिमीहरूले कुनै खमीर र कुनै मह नजलाउन। यसले चाहिँ प्रभु यीशुको सिद्ध मनुष्यत्वलाई दर्शाइरहेको छ। कुनै खमीर नहुनु, खमीर चाहिँ बाइबलमा पापको तस्बिर हो। खमीर जब पिठो मिसिन्छ त्यो भर्से फल फैलिएर जान्छ, अनि पाप त्यस्तै छ। अनि प्रभु यीशुमा चाहिँ अलिकति पनि पाप थिएन, एउटै पाप थिएन, उहाँको सिद्ध पापरहित मनुष्यत्वलाई जनाइरहेको छ। अनि त्यो मैदाको भनेको छ, अति मिहीन पिठो, अर्थात कुनै खस्रोपन नभएको। प्रभु यीशुको चरित्रमा कुनै पनि त्रुटिहरू थिएन, एउटै पनि, एउटै कमजोरी भेट्नुहुन्न तपाईँ, मत्ती मर्कुस लुकाई हुन्न, जति भन्नु पढ्नुहोस्, प्रभु यीशुको धेरै कुरा लेखिएको छ। तर त्यहाँ यस्तो सिद्ध व्यक्ति पाउनुहुन्छ, त्यहाँ उहाँको सबै गुणहरू चाहिँ सन्तुलनमा छन्। उहाँको व्यवहारहरू, उहाँको दयामा उहाँ सिद्ध हुनुहुन्छ, उहाँको पितामाथिको भरपराईमा सिद्ध छ उहाँको, अनि उहाँको नम्रता र सिद्ध छ, सहानुभूति सिद्ध, सबै कुरा सिद्ध, उहाँको नम्रता पनि सिद्ध छ। अब कसले, कुन चाहिँ मान्छेले कल्पना गरेर यस्तो चित्र कोर्न सक्थ्यो होला? एउटा पापी मान्छेले कसरी एउटा सिद्ध व्यक्तिलाई चाहिँ कल्पना गरेर बनाउन सक्थ्यो होला? बनाउन सक्दैन थियो, वास्तवमै प्रभु त्यही हुनुहुन्थ्यो। अनि यही चार चारजना मत्ती मर्कुस लुकाई हुनाले उनीहरूले चार दृष्टिकोणबाट प्रभु यीशुको जीवन, उहाँको बोली, उहाँको व्यवहार, उहाँको प्रतिक्रिया, उहाँको क्रिया, सबै कुराहरू लेख्दाखेरि हामी अचम्म्याउँछ। सिद्ध मानव, तर त्यो आगोमा जलाइएको छ। दुई पदमा हेर्नुहोस् त, अनि त्यसले यो हारुनका छोराहरू अर्थात् पुजारीहरूका ल्याओस् र यसबाट उसले यसको मैदा र यसको तेलबाट आफ्नो मुठीभरि मैदा साथै यसको सबै लोबान निकालोस्, अनि पुजारीले यसको सम्झना गराउने भाग वेदीमा थिए जलाओस्। यो परम्पराका निम्ति फेरि भनेको छ, मिठो बासना हुनलाई आगोले चढाएको बलि हो। त्यसैले यो आगोमा चलाएको छ, एक मुठी सम्झना स्वरूप आगोमा चलाएको छ। प्रभु येशूलाई चाहिँ यो संसारमा भएका हर प्रकारको परीक्षाहरूलाई जनाउँछ यो आगोको ले चाहिँ यो जलाइएको कुराबाट। अनि यहाँ देख्यो लोबान भन्ने कुरा छ, त्यो जलाउँदाखेरि चाहिँ जम्मै त्यसमा राखिन्छ। लोबान चाहिँ एक किसिमको सेतो खालको खोटो हो, जुन विशेष खालको रुखबाट निकालिन्छ, अनि त्यो आगोमा राख्दाखेरि एकदम बासनादार त्यो बास्ना आउँछ। अर्थात परमेश्वरलाई पूर्ण रूपले नै प्रभु यीशुको मनुष्यत्वको जीवन चाहिँ ग्रहण योग्य थियो। यिनी मेरा प्रिय पुत्र हुन् जससँग म अत्यन्तै प्रसन्न छु, कतिचोटि हामी पढ्छौँ त्यो। अनि परमेश्वरलाई एउटा बासना आउने एउटा अत्तर जस्तै थियो लोबान, यो परमेश्वरलाई मन पर्दो। तर यसमा मह चाहिँ राख्नु हुँदैन थियो, मह चाहिँ प्राकृतिक, प्रकृतिमा पाइने प्राकृतिक एक खालको मिठास दिने कुरा हो। प्रभु येशूको जीवनको मिठास चाहिँ कुनै प्राकृतिक थिएन। हुन्छ नि, मान्छे पनि फरक फरक हुन्छन्, मुक्ति नपाएको मान्छे पनि कोही कोही होइन, कतिजना मिठो खालको हुन्छ, कमाउनु खालको हुन्छ, स्वभावले हुन्छन् उनीहरू। तर प्रभु येशूको त्यस्तो एउटा स्वभावले एउटा प्राकृतिक खालको त्यो होइन, प्रभु येशूको चाहिँ उहाँको स्वर्गीय, उहाँको व्यक्तित्व, उहाँ परमेश्वर हुनुहुन्छ मानवतामा, अनि उहाँको चाहिँ सिद्धता देखाइरहेको छ यसले पनि। र अनि अर्को चाहिँ दुईको चारमा पढ्छौँ, त्यहाँ तेलमा मुछिने कार्य छ चार पदमा, अनि तिमीले तन्दुरमा पकाएको अन्न बलिको भेटी ल्यायो भने त्यो तेल मिसाइएका मैदाका अखमेरी फुरौलाहरू होस् अथवा तेल घसिएका अखमेरी बाबरहरू होस्। प्रभु तेलले जहिले पनि पवित्र जहिले पनि भने धेरै पटक पवित्र आत्माको चित्रण दिन्छ. अनि त्यसैले उहाँ जब मान्छे बन्नुभयो, यो उहाँको मनुष्यको कुरा गर्छ, जब मानिस बन्नु उहाँ जन्मिनु भयो, उहाँ चाहिँ पवित्र आत्माद्वारा नै उहाँ गर्भधारण हुनुभएको थियो मरियमको गर्भमा, यो देखाइरहेको छ. अनि 2:1 चाहिँ तेल खन्याइएको छ, त्यहाँ चाहिँ मिसाएको नि खन्याइएको छ 2:1 चाहिँ, यो चाहिँ प्रभु येशु मसीह हुनुहुन्छ भनेर, किनभने यो चाहिँ अभिषेक गर्ने तरिका थियो खन्याएर, उहाँ चाहिँ मसीह हुनुहुन्छ अभिषिक्त जन. 2:7 चाहिँ पुरा तेलमा भिजाएको पनि छ यहाँ 7, अनि तिम्रो भेटी चाहिँ ताईमा पकाएको अन्न बलि हो भने, किन विभिन्न खाल तरिका ल्याउन सकिन्थ्यो, हो भने यो चाहिँ मैदाको तेलसित बनाइयोस्. भनेपछि पुरै यो भिजेको छ तेलले, अर्थात पवित्र आत्माले भरपूर हुनुहुन्थ्यो हाम्रो प्रभु येशू. 2:13 चाहिँ यहाँ नुनको कुरा छ, 2:13 पढौँ, अनि तिम्रो अन्न बलिका सबै भेटीहरू तिमीले नुनले नुनिलो पार्नु, तिमीले आफ्नो अन्न बलिलाई आफ्नो परमेश्वरको बाचाको नुन बिनाको हुन नदिनु, तिम्रा सबै भेटीहरूको साथमा तिमीले नुन चढाउनु. अब नयाँ नियममा हामीले ठाउँ ठाउँमा पढेको छौ, विश्वासीलाई प्रभु येशूले भन्नुभयो तिमीहरू संसारको के हो, नुन हो. संसार पापले चाहिँ भ्रष्ट, यो एकदम बिग्रिरहेको छ अथवा यो नाश भइरहेको छ, तिमीहरू यो बीचमा चाहिँ यहाँ एउटा यस्तो प्रभाव ल्याउनु पर्ने व्यक्तिहरू, किनभने म तिमीहरूको प्रभु तिमीहरूसँग छ, उहाँ हो वास्तवमा, उहाँ हामीसित, संसारको ज्योति हो तिमीहरू भन्नुभएको छ, तर खास प्रभु येशूले गर्दा हो, हामी त आफै त छैनौ. त्यसैले यसले चाहिँ पवित्रता सत्यताको लाई जनाउँछ, जसले चाहिँ एउटा व्यक्तिगत जीवनमा पनि पाप कार्यलाई रोक्ने काम गर्छ र समाजमा पनि यसले चाहिँ रोक्ने कार्य गर्छ. उहिले भन्नाले केही शताब्दी अगाडि, जस्तै कि अमेरिकामा ठुलो जागृति भएको थियो, परमेश्वरको वचन चाहिँ सामर्थ्य साथ फैलिरहेको थियो, अनि त्यो बेलामा चाहिँ भट्टीहरू सबै बन्द भयो, भट्टीहरू बन्द भयो, समाजै यस्तो प्रभाव पार्यो, नुनको काम गर्यो. अनि प्रभु येशूको बोली, ओहो, प्रभु येशूले पावलद्वारा भन्नुभएको छ तिमीहरूको बोली चाहिँ अनुग्रहपूर्ण नुनले स्वादिलो पारेको होस्, अर्थात एकदम उन्नति गर्ने होस्. अनि प्रभु येशूको बोली चाहिँ उन्नति गर्ने मात्रै थियो, अरू केही पनि फाल्टो कुरा थिएन. अनि उहाँको बोलीलाई पनि जनाइरहेको छ, अनि सब कुराहरू यो अन्न बलिमा देख्छौँ, उहाँको सिद्ध मनुष्यता जो चाहिँ पितालाई अति मन पर्दथ्यो, त्यो मनुष्यता जो संसारमा, यो श्रापित संसारमा धेरै परीक्षाहरूको आगोले पोलियो तैपनि उहाँ चाहिँ सिद्धै रहिरहनु भयो, पाप रहित रहिरहनु भयो, उहाँ हाम्रो लागि चाहिँ बलि हुनुभएको होम बलि, पितालाई यस्तरी समर्पित भइकन उहाँलाई चाहिँ आज्ञा मान्न आउने प्रभु हाम्रो निम्ति मर्नुभएको, एउटा सिद्ध मनुष्य त सबै कुरा चाहिँ सन्तुलनमा रहेको, त्यो मसिनो खस्रो नभएको मैदाले जनाउने उहाँको यस्तो जीवन भएको प्रभु चाहिँ हाम्रो लागि मर्नुभएको. तेस्रो चाहिँ हामी मेल बलि 3 हेर्न सक्छौँ, यसको मुख्य 2 अर्थहरू छन्. अनि के अरे मेल बलि, अनि अहिलेसम्म यो 3 बलिदानहरू, होम बलि, अन्न बलि, मेल बलि चाहिँ स्वतन्त्र इच्छाले ल्याइने मेल बलि बलिदानहरू थिए. हो, त्यहाँ तोकेका समयमा पनि पुजारीहरूले त चढाइरहन्थे होम बलि त्यहाँ, तर एउटा व्यक्तिले ल्याउनु पर्यो भने चाहिँ उसको ऐच्छिक थियो, चाहिँ पाप बलि र दोष बलि चाहिँ फरक हो, ल्याउनै पर्थ्यो पाप गरे खण्डमा, तर यिनीहरू चाहिँ उनीहरू आफूलाई समर्पण गर्न चाहिरहेको छ, जस्तै कि दाउदको छोराको नाम सुलेमान राजाले होम बलिहरू चढाए, आफूलाई समर्पण गर्दथ्यो. अनि एउटा विश्वासीले चाहिँ, अनि ख्रिस्टमा हामीलाई आफैलाई पुरै आफैलाई दिन्छु, कसरी गाउँदै थियौँ अघि हामी, आफैलाई म अर्पण गर्छु, त्यो हो ख्रिस्ट हाम्रो होम बलि मार्फत. अब यो मेल बलिमा चाहिँ हामी देख्छौँ, यो मेल भन्नाले चाहिँ मिलाप, शान्ति, यहाँ चाहिँ मेल मिलापको कुरा हुँदैछ. त्यसैले एकचोटि पहिला कलसी 1 हेरौँ, अनि त्यसपछि हामी लेबीमा जहाँ औँला राखिरहेको भए राम्रो हुन्छ त्यहाँ फर्किहाल्नेछौँ. कलसी एकको बीसमा, कलसी एकको बीस, यहाँ पनि फेरि प्रभु येशूको मृत्युको बलिदानको कुरा हुँदैछ. तर कुन बलिदानको कुरा भइरहेछ? होम बलिको रूप हो कि अन्न बलि हो कि कुन चाहिँ हो? अनि हेर्दाखेरि चाहिँ तपाईँले बुझिहाल्नुहुन्छ यो कुन चाहिँ बलि हो. एउटै बलि हो तर कुन चाहिँ पक्षलाई चाहिँ यहाँ हामीलाई ध्यान आकर्षण गर्नुभएको छ पवित्र आत्माले. यहाँ देख्छौ एक उन्नाइसबाट पढ्नेछौँ, कलसी एक उन्नाइस. किनकि सारा परिपूर्णताले उहाँमा ख्रिस्टमा बास गरेकोमा पिता प्रसन्न हुनुभयो. विस्पद साथै उहाँको ख्रिस्टको क्रुसको रगतद्वारा के गरेर मेलमिलाप गरेर उहाँद्वारा नै सबै कुराहरू, चाहे पृथ्वीमा भएका कुराहरू हुन् चाहे स्वर्गमा भएका कुराहरू, उहाँद्वारा नै आफूसँग मिलाप गराएकोमा प्रसन्न हुनुभयो. अब अलिअलि आउँदैछ, पुरानो नियम जति बुझ्यो नयाँ नियम बुझ्नुहुन्छ. मिठो बास्ना, प्रसन्न मिलाप, यो मेल बलिको कुरा हुँदैछ. अनि त्यसैले यहाँ मुख्य दुईटा कुरा छ. एक चाहिँ प्रभु येशु ख्रिस्टले चाहिँ मान्छेलाई परमेश्वरसित मिलाप गराउनु भएको यहाँ रहेछ. अर्थात् शान्तिका राजकुमारले चाहिँ प्रत्येक पापीलाई सुसमाचारद्वारा परमेश्वरसित शान्तिपूर्ण सम्बन्धमा भित्र्याएको कुरालाई चाहिँ यहाँ जनाउँदैछ एकातिर. अनि अर्कोतिर चाहिँ के पनि जनाउँदैछ भने, किनभने एउटा उपासकले ल्याइरहेछ, उपासकले ल्याइरहेछ. अनि यो चाहिँ अब यसमा के देख्न थाल्छ भने, यसमा चाहिँ त्यो विश्वासी जो शान्ति पाएको छ, मिलाप पाएको छ, त्यो मिलापमा आनन्द गरिरहेको, रमाइरहेको, यसमा चाहिँ उसले चाहिँ अब यसमा खुसी भइरहेको, रमाहट गरिरहेको कुरा पनि यसमा जनाएको छ. किन होम बलिमा हेर्नुहोस् त, विश्वास त्यो उपासकको भाग के हो? त्यो केही पनि छैन, त्यसो परमेश्वरको लागि हो. यो चाहिँ छ, त्यो नबिर्सौँ है. तर यहाँ जोड चाहिँ दिएको छ परमेश्वरको निम्ति सबैजनालाई थियो. अनि त्यसपछि अन्न बलिमा के छ? विश्वासीको यो उपासकको भाग केही पनि छैन. पुजारीहरूले केही भाग पाउँछन्, परमेश्वरले पाउनुहुन्छ, तर उपासकको छैन. अब यहाँ मेल बलिलाई हेर्नुहोस् त, उपासकको भाग छ, पुजारीको भाग पनि छ, परमेश्वरको भाग पनि छ, विश्वासीको भाग पनि छ, खाने भाग छ. अर्थात् यो मिलाप भएर सँगै बसेर खाइरहेको तस्विर. हेर म ढोकामा उभिन्छु, कसैले मेरो स्वर सुनेर ढोका खोल्यो भने, प्रभु येशूले भन्नुभएको छ, म उसका भित्र आउनेछु र म उसित खानेछु र ऊ मसित खानेछु. यो मिलाप भएपछिको उहाँसितको एकदम आनन्दपूर्ण सङ्गतिको कुरालाई जनाइरहेको छ. रोमी पाँचको एक, रोमी पाँचको एकमा हेरौँ. रोमी पाँचको एक, यसकारण विश्वासद्वारा धर्मी ठरिएका हुनाले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मेल मिलाप भएको छ. अनि साँच्चै नै मेलमिलाप भएको छ. संसारमा त कहिलेकाहीँ मान्छेहरू ल मिल्ने मिल्ने भन्छन् अनि के गर्छन् होइन, तर खास मिलेको हुँदैन क्या, त्यो चाहिँ मिलायो भन्ने मात्र. तर यो चाहिँ साँच्चैको हो, अनि त्यसैले यसमा रमाहट हुन्छ. संसारमा दुईजना मान्छे साँच्चै नै मिल्यो भने त त्यहाँ रमाहट हुन्छ, अर्कै हुन्छ. अनि परमेश्वरसित साँच्चै नै तपाईँले मिलाप पाउनु भएको छ, त्यहाँ शत्रुता थियो. किन थाहा छ तपाईँलाई? तपाईँको पापले गर्दा, पवित्र परमेश्वरको विरुद्धमा तपाईँको पापले गर्दा त्यहाँ शत्रुता थियो. तर येशु ख्रिस्टले त्यो लिइदिनु भयो. अनि अब जोड केमा दिइरहेछ भने, अब उहाँसित मिलाप भयो भन्ने कुरामा चाहिँ मेल बलिले चाहिँ जनाइरहेको छ. अनि हामी उहाँमा आनन्द गर्छौँ. त्यसैले त्यो ग्रहण योग्य बलिदानको कारणले, प्रभु येशू मेरो मेल बलिको कारणले, उहाँको त्यो सिद्ध बलिदानको कारणले चाहिँ उहाँसित मिलाप हुन पायो। अनि त्यसरी यो मिलाप चाहिँ के को आधारमा छ भने एउटा सिद्ध बलिदान जसमा चाहिँ परमेश्वर पट्टिबाट पनि उहाँले यो बलिदान मान्छु भने भन्दै हुनुहुन्छ अनि म एउटा पापी आएर यो बलिदान म मान्छु म विश्वास गर्छु भन्दैछु। त्यसैले यो शर्तमा मेल बलिको शर्तमा चाहिँ परमेश्वर र मानिस चाहिँ आइरहेको छ प्रभु येशूको त्यहाँ बीचमा हुनुहुन्छ उहाँ। त्यसैले हामी हेरौँ लेवी तीनमा जाउँ त एकचोटि हुन्छ नि यसमा अझ धेरै 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 कुराहरू छन्। त्यसैले तपाईँहरूले अनि मैले पनि अझ अध्ययन गर्नुपर्ने र अझ हामी यसलाई लिनुपर्ने कुराहरू छन् तर यतिकै यसले पनि केही जग दिन्छ तपाईँलाई हामीलाई। यहाँ हेरौँ तीन अध्यायको एक पदमा यसरी लेखेको छ अनि त्यसको भेटी मेल बलि हो भने र त्यसले गाई वस्तुबाट चढाउँछ भने चाहे त्यो भाले पशु चाहे पुथी पशु अलि फरक छ यहाँ होस् त्यसले त्यो परम प्रभुको सामु खोट बिनाको चढाओस् त्यसैले सिद्ध बलिदान छ यहाँ खोट बिनाको। तर किन यहाँ चाहिँ भाले भए पनि हुन्छ पोथी भए पनि हुन्छ जब कि होम बलिमा त नर भनेको छ किनभने यहाँ चाहिँ यो मेल बलिमा चाहिँ परमेश्वर यता हुनुहुन्छ अनि म पनि छु अनि म चाहिँ उहाँको शान्तिमा रमाहट गर्दैछु तर मेरो उहाँको शान्तिमा रमाहट पनि सिद्ध छैन कमजोर छ त्यसैले त्यहाँ एउटा पोथी भए पनि हुन्छ कमजोर हाम्रो हाम्रो ख्रिस्टलाई हामीले यति बुझ्न सक्ने क्षमता हाम्रो कमजोर छ। त्यसैले अर्को चाहिँ सात अध्यायमा हेर्नुहोस् त यो मेलपल्लीमा खमीर सहित कुन थियो सात अध्यायको तेह्र र चौधमा सात अध्यायको तेह्र र चौधमा हामी पढ्छौ फुरौलाहरू बाहेक त्यसले आफ्ना मेल बलिहरू रूपी धन्यवादको बलिसँग आफ्नो भेटीको रूपमा के रोटीहरू चढाओस् दिदी बहिनीहरू खमीर र रोटीहरू। अब हेर्नुहोस् परमेश्वरलाई चढाउँदा चाहिँ कुनै पनि खमीर हुनु हुँदैन थियो त्यहाँ है तर जब यहाँ चाहिँ यहाँ हाम्रो भाग आउँदैछ अनि यहाँ हामीले चाहिँ किनभने हामी यहाँ हामीले केही भाग पुजारीले केही भाग पाउँदैछ अनि त्यहाँ के लेखेको छु मैले यो एङ्गलमा पढ्न सकेको छैन अब त्यहाँ सबैले आफ्नो आफ्नो भाग छ तर यहाँ पनि फेरि के देखाइरहेको छ भने वेदीमा नै त्यो चढाएको छ होइन तर पुजारीबाट चाहिँ पुजारीले खानेमा चाहिँ हुन्छ यो पुजारीले खानेमा अर्थात विश्वासीको उपासना र उहाँको सितको मेलमिलापमा आनन्द हुने कार्य भनौँ हामी कति आनन्द साथ अघि गाइरहेको थियौँ तर त्यो पनि खमीरले त्यो खमिरे छ भन्दै हुनुहुन्छ। एक दिन हुँदैन हामी चाहिँ त्यो दिनको प्रतीक्षामा छौँ तर हामी स्वीकार गर्दै त्यसैले निरन्तर स्वीकार गर्दै हामी पुजारीहरूले चाहिँ उहाँलाई सेवा गर्नुपर्छ। अनि त्यसैले अब यहाँ चाहिँ फेरि तीन तीन समूह छ त्यहाँ परमेश्वरको भाग छ पुजारीको भाग छ अनि मेरो भाग छ भनेपछि पिताको भाग छ पुत्रको भाग छ उहाँ हाम्रो पुजारी उहाँले गर्दै हुनुहुन्छ यो सबै कामहरूलाई अनि म छु अनि पिता त अत्यन्त खुसी हुनुहुन्छ पुत्रसँग पुत्र पनि पितासँग तर पिता चाहिँ अब पुत्रमा बचाइएकाहरूसँग पनि खुसी हुनुहुन्छ अनि पुत्र पनि आफूले महिमामा अब ल्याउनेवालाहरूसँग पनि खुसी हुनुहुन्छ आफ्नो भाइहरूसँग त्यसै भन्नुभएको छ अनि त्यसैले हामी सँगै बसेर चाहिँ यो मेल बलिको आनन्द लिँदैछ यो सङ्गति हो यो मिलापमा खाइने भोजन हो। चित्रण चाहिँ यो हो यी कुराहरू प्रभुमा भएको भक्तिको आनन्द मिलापको आनन्द अनि परमेश्वर पट्टिबाटको उहाँले मिलाप गराउनु भएको कुरा। अब चौथोमा जाउँ पाप बलि पाप बलिले चाहिँ हाम्रो प्रभु येशूलाई हाम्रो पाप बोक्ने वाला को रूपमा चाहिँ चित्रण गर्छ पाप बलि। फेरि देख्नुहुन्छ उपासकको केही पनि भाग छैन। अनि यहाँ अर्को कुरा, तर चार अध्याय, अनि यो कुरा चाहिँ हामी अरू पदहरूलाई हेरेर पनि हामीलाई बुझ्न सजिलो छ। जस्तै पहिलो पत्रुस 2:24 हेर्दैछौ कि हामीहरू पापको निम्ति मरेर धार्मिकताको निम्ति बाँच्छौ भनेर उहाँ आफैले आफ्नो शरीरमा त्यो क्रुसमाथि हाम्रो पापहरू बोक्नु भयो। त्यसको तस्विर हो। अनि यशाया 53 छ कि परम हामी सबै भेडाहरू चाहिँ बाटो बिराएको छ, आफ्नै बाटोतिर लागेको छ, हामीले पाप गरेको छौँ, तर परमप्रभु परमेश्वर पिताले चाहिँ हाम्रो पाप बलि प्रभु येशुमाथि चाहिँ हाम्रो सबै अधर्महरू हालिदिनु भएको छ। अब त्यसको तस्विर हो यो चाहिँ। अनि यहाँ चाहिँ देख्छौ अब कि यहाँ विभिन्न वर्गका व्यक्तिहरूको लागि चाहिँ पाप क्षमा उपलब्ध गरेको 4:3 हामी हेर्छौँ। अभिषेक गरिएको पुजारीले पाप गरिकन मानिसहरूमाथि दोष ल्यायो भने उसले आफूले गरेको उसको पापका निम्ति एउटा निष्खोट जवान बहर पाप बलिको रूपमा परमप्रभु कहाँ ल्याओस्। यी सबै बलिदान परमप्रभु कहाँ हो, परमेश्वर सामु ल्याएको छ। तर पुजारी बाहेक, त्यसपछि 4:13 हेर्नुहोस्, अनि इजरायलको सम्पूर्ण समुदायले अनजानमा पाप गर्यो भने उनीहरूको लागि फेरि पाप बलि ल्याइयोस् भनेछ। यो चाहिँ सम्पूर्ण समुदायले यहाँ परमेश्वरको व्यवस्थालाई उल्लङ्घन गर्न पुगेको छ, जानी नजानी। त्यसपछि 4:22 कुनै शासकले पाप गरेका छन् भने र परमप्रभु आफ्नो परमेश्वरका आज्ञाहरूमध्ये कुनै एउटालाई जो गर्नु हुँदैन थियो अन्जानमा गरिकन पाप गरेका छन् र तिनी दोषी भएका छन् भने उसले चाहिँ फेरि यहाँ बलिदान ल्याउनु पर्थ्यो। अनि त्यहाँ अझ अरू डिटेलहरू छ है, कसले के ल्याउने इत्यादि, तर यो सबै हेर्दैन मैले। त्यसपछि 4:27 अब जनसाधारण मध्ये कसैले पाप गरे भने, साधारण मानिसहरू मध्ये कुनै एकजनाले परमप्रभुका आज्ञाहरू मध्ये कुनै एउटालाई जो गर्नु हुँदैन थियो अन्जानमा गरिकन पाप गर्यो भने र दोषी भयो भने अब उसले फेरि पाप बलिको लागि ल्याउनु पर्थ्यो। अनि उसको ओहदा अनुसार चाहिँ फरक फरक उल्लेख छ, फरक फरक उनीहरूको त्यो उल्लेख छ। अनि तर सबैजना नै त्यो पाप बलि लिएर चाहिँ आउनुपर्छ, अथवा सबैजनाले पापबाट क्षमा पाउनलाई चाहिँ एउटै मात्र तरिका छ, पाप बलिद्वारा हो। अनि यहाँ घरिघरि हामीले देखेको पायौँ अनजानमा पाप गर्यो भने यसले के देखाउँछ भने मान्छेको पाप स्वभाव अन्जानमा भयो। अब दोषी हुँदैन किन नहुन, परमेश्वरको आज्ञा उल्लङ्घन भएको छ, तर नजानिकन गरिन गरेको हो नि मैले भनेर। ए झन् तिमी त पापी नै रहेछ त्यसो भए, किनभने स्वभावले नै पाप भएको, उसलाई थाहा पनि छैन मैले पाप गरेँ भनेर, तर उसले पाप गर्दैछ। त्यसैले यसले चाहिँ पाप स्वभाव को कुरा गर्दैछ पाप बलिमा। पापहरू भन्दा पनि पाप, हाम्रो पापको कुरा हुँदैछ। अनि त्यहाँ एउटै मात्र आज्ञा यदि तोडिएको भए पनि अज्ञानतामा परमेश्वरको सम्पूर्ण व्यवस्थालाई उल्लङ्घन गरेको मानिन्छ याकुब 2:10 अनुसार। अनि त्यसैले यो पाप बलि चाहिन्छ। 4:3 भनेको छ, त्यो चाहिँ के अरे 4:3 एउटा निष्खोट बलि हुनु पर्थ्यो, जवान बहर भनेको छ। अनि त्यो पशुहरूको पनि फरक फरक अर्थहरू हामीले अध्ययन गर्न सक्थ्यौँ, तर आज चाहिँ हामीले त्यो गरिरहेको छैनौँ, हामीले सीमित तरिकाले अध्ययन गर्छौँ आज। अनि हात राखिनु पर्थ्यो फेरि है, यसले फेरि दोहोरो एउटा क्रिया देखाइरहेको छ। त्यो चाहिँ हामीले 2:5 देख्छौँ, त्यो बलि आफै त निष्खोट छ, निर्दोष छ, म चाहिँ पापी छु, मेरो हात राख्दैछु। प्रभु येशु चाहिँ हाम्रो पाप बलिमाथि हामीले विश्वास गर्दा चाहिँ एउटा दोहोरो क्रिया हुन्छ। दोस्रो कोरिन्थी 5:21 चाहिँ एउटै पदमा यो बताएको छ। दोस्रो कोरिन्थी 5:21 यहाँ भनेको छ, किनकि उहाँमा भन्नाले प्रभु येशू ख्रीष्ट हाम्रो पाप बलिमा उहाँमा हामी परमेश्वरका धार्मिकता बन्न पाऊ भनेर पापै नजान्नु हुनेलाई परमेश्वरले हाम्रा निम्ति के तुल्याउनु भयो? पाप तुल्याउनु भयो। यहाँ जोड चाहिँ उहाँ चाहिँ अब एउटै बलिदान हो, उहाँले हाम्रो पापहरू बोक्नु भएको छ, तर यहाँ पाप बलिले चाहिँ विशेष हाम्रो पाप स्वभावलाई चाहिँ उहाँले व्यवहार गर्नुभएको कुरा छ। उहाँ पाप बन्नुभयो भने चाहिँ यहाँ पापी बन्नु भएन, उहाँ निष्कपट हुनुहुन्छ। यहाँ भनेको छ पापै नजान्नु हुने हुनुहुन्छ उहाँ, तर उहाँ चाहिँ हाम्रा निम्ति उहाँ पाप बन्नुभयो। त्यसरी जब म हात राख्दैछु मेरो पाप बलि हो भन्दैछु निष्कपट, अनि उहाँको धार्मिकता चाहिँ मैले पाउन लागिरहेको छु, मेरो अधर्म चाहिँ उहाँमा सर्दैछ। यसले यही नै जनाइरहेको छ जब चाहिँ पाप बलिलाई यसरी ल्याइन्छ। प्रभु येशूमाथि राखेको विश्वासले चाहिँ हामी उहाँको धार्मिकता पाउँछौँ र हाम्रो अधर्म चाहिँ हाम्रो निम्ति पाप बनिदिनु भएर अथवा पाप बलि बन्नु भएर उहाँ चाहिँ मर्नु भएको, हाम्रो सट्टामा मर्नु भएको। अनि यहाँ अर्को देख्छौ लेवी 4:4 लेवी 4:4 पदमा, ए माफ गर्नुहोस् ठिक हो 4:5 ए ठिक हो 4:4 लास्टमा बहरको टाउको माथि आफ्नो हात राखेको छ अनि यहाँ भनेछ र परम प्रभुको सामु त्यस बहरलाई के गरोस्? मारोस् है। स्पष्ट यसले चाहिँ प्रभु येशू ख्रीष्टको क्रुसको मृत्युलाई जनाइरहेको छ। त्यसपछि के हुन्थ्यो? त्यसको रगत लिइन्थ्यो। अब एउटा काम गरिन्थ्यो जुन चाहिँ होम बलिको सवालमा गरिँदैन थियो, मेल बलिको सवालमा पनि गरिँदैन थियो, अनि अन्न बलिमा त अब त्यहाँ रगत नै छैन, तर यहाँ चाहिँ रगत लिएको छ। हेर्नुहोस् 4:6 अनि पुजारीले त्यस रगतमा आफ्नो औँली चोपोस् र पवित्र स्थानको बीचको पर्दाको अघिल्तिर परमप्रभुको सामु त्यस रगतबाट केही 7 छर्कोस् है 7। यहाँ चाहिँ के देखाइरहेछ भने यो रगत, यो पाप बलिको रगत चाहिँ परमेश्वरको सामु लगिएको छ। हुन त भित्र चाहिँ छिर्ने दिन त आएको छैन, त्यो लेवी 16 वर्षको एकचोटि मात्र हो, तर यहाँ चाहिँ परमेश्वरको सामु गएको छ र यो रगत छ किनभने यसले देखाउँछ कि हामीले गरेको पाप चाहिँ उहाँको विरुद्धमा हो, उहाँलाई हामीले चोट पुर्याएको हौ, उहाँलाई चाहिँ हामीले चाहिँ अपमान गर्यौँ, विद्रोह गर्यौँ, नियम तोड्यौँ, विद्रोही भयौँ, उल्लङ्घन गर्यौँ उहाँको नियमहरू हो। त्यसैले यहाँ परमेश्वर प्रायश्चित हुनु परेको छ, अर्थात् परमेश्वर सन्तुष्ट गराइनु परेको छ। उहाँको न्याय जुन भङ्ग भएको छ त्यो न्यायले भन्छ पापको ज्याला मृत्यु हो, अनि पाप बलिले भन्दैछ यहाँ भएको छ मृत्यु, अनि उसको सट्टामा भएको छ त्यो बलि ल्याउनेको सट्टामा 7 यसको माने चाहिँ सिद्ध रूपमा प्रभु येशूको बलिदानले चाहिँ उहाँको रगतद्वारा चाहिँ पाप क्षमाको लागि चाहिँ काम पूरा गरेको छ। हिब्रू 9 हामी हेरौँ एकचोटि हिब्रू 9 अनि हिब्रू 9:12 यहाँ प्रभु येशूले यो तस्बिरलाई दृष्टान्तलाई पूरा गर्नुभएको छ क्रुसमा। 9:12 न त बोका र बाछाहरूको रगतद्वारा तर उहाँको आफ्नै रगतद्वारा उहाँ पवित्र स्थानभित्र एकैचोटि पस्नुभयो र हाम्रा निम्ति अनन्त छुटकारा प्राप्त गर्नुभयो। हाम्रो पाप बलिको कुरा गर्दैछ, अनि त्यहाँ अरू कुराहरू पनि थियो, केही रगत चाहिँ पर्दाको अगाडि भएको त्यो धूप बाल्ने सुनको बेरी थियो अनि त्यसको चार कुनामा चाहिँ सिंहहरूको आकार बनाएको थियो अनि चारवटै सिंहमा चाहिँ त्यो रगत लगाउनु पर्थ्यो केही सिंहले चाहिँ सामर्थ्यको चित्रण दिन्छ जसरी एउटा पशुको सिंह उसको सामर्थ्य हो अनि तर यो त धूपको वेदी हो यसले चाहिँ प्रार्थनाको तस्बिर दिन्छ अर्थात् हाम्रो अन्तर्विन्ती गर्ने वालाले चाहिँ हाम्रो महापूजारीले गर्ने हाम्रो अन्तर्विन्ती चाहिँ केमा आधारित छ भने उहाँले बगाएको रगतमा भन्दैछ किन उहाँको हाम्रो निम्तिको प्रार्थना चाहिँ प्रभावकारी छ भने उहाँको बलिदानको कारणले हो उहाँको रगतको दाम हामीलाई छुटकारा दिएकोले हो त्यसैले उहाँद्वारा जो जो परमेश्वरका आउँछन् उनीहरूलाई पूर्ण रूपले बचाउनलाई मुक्त गर्नलाई उहाँ सामर्थ्य हुनुहुन्छ किनभने उहाँ चाहिँ सधैँको लागि जीवित हुनुहुन्छ जो मर्नुभयो उहाँ बौरी उठ्नु भएको छ अनि अरू कुराहरू पनि छ के गरिन्छ भने यो बलिदानमा चाहिँ रगत देखाएको छ अरू बाँकी कहाँ गयो त्यहाँ के अरे केही भाग त त्यहाँ जलाइन्छ बोसो इत्यादि तर अरू जम्मै त्यो पशुलाई चाहिँ पुजारीले अब बोकेर बाहिर लानु पर्थ्यो होम बलि त त्यही पुरै खरानी हुन्थ्यो प्रभु यीशुको पूर्ण समर्थनलाई समर्पणलाई जनाइरहेछ तर यहाँ चाहिँ पाप बलिको पशुलाई त ओ बाहिर 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 चाउनी भन्दा पनि बाहिर अझ लगिन्थ्यो अनि एउटा ठाउँमा लगेर त्यसलाई जलाइन्थ्यो अनि खरानी बनाइन्थ्यो त्यसलाई यसले चाहिँ के देखाइरहेछ भने हाम्रो प्रभु यीशु हिब्रूको पुस्तकले नै बताएको छ कि उहाँ आफ्नै जातिबाट इन्कार गरिनु भयो हिब्रू 13:11-12 यो हामीलाई बताएको छ आफ्नै जातिका आउनुभयो आफ्नै जातिले उहाँलाई ग्रहण गरे अनि उहाँलाई कहाँ लगेर क्रुसमा टाँगे यरुसलेमको बाहिर हिब्रू 13:11-12 हामी पढ्छौं किनकि ती पशुहरूको शरीर जसको रगत चाहिँ महापुजारीद्वारा पापका निम्ति पवित्र स्थानमा लगिन्छ छाउनी बाहिर जलाइन्छ यो पाप बलिको कुरा गरिरहेको यसै कारण येशूले पनि आफ्नो रगतद्वारा मानिसहरूलाई पवित्र पार्नका निम्ति मूल ढोका बाहिर यरुसलेम बाहिर दुःख भोग्नुभयो गलगथा कलवरी क्रुसमा बताइरहेछ तर यो पनि जनाउँछ कि ख्रिस्टले चाहिँ मान्छेको पाप मान्छेको उहाँ पाप बलि बन्नु भएर उहाँ चाहिँ पाप बोक्नु भएकोले उहाँ चाहिँ अब त्यहाँ छाउनीभित्र बस्न पनि अयोग्य हुनुभयो अनि उहाँ चाहिँ बाहिर लगिएको जनाउँछ अर्थात् परमेश्वरको दृष्टिबाट पर लगिएको एली एली लमा सबक्थनी उहाँ चाहिँ परमेश्वर पुरै काटिनु भएको थियो अनि त्यो पूर्ण रूपमा खरानीमा जलाइन्छ त्यो बाहिर खरानी बाहेक केही पनि बाँकी हुँदैन अनि यसले के जनाउँछ भने हाम्रा पापहरू अब पूर्ण रूपमा गए कति धेरै सुन्दर प्रदर्शन तर एउटा हेर्नुपर्छ मिका 7:1 चाहिँ यो जनाउनलाई कि ख्रिस्ट येशूको सुसमाचार सुनेर उहाँमाथि विश्वास गर्नेको पापहरू चाहिँ सधैँको लागि परमेश्वरले मिल्काइदिनु भएको छ अथवा बिर्सिदिनु भएको छ प्रभु येशूले हरण गर्नुभएको छ अनि पुरानो नियम 7:1 अन्तिम खण्ड हेर्दैछौ 7:19 यहाँ लेखेको छ उहाँ फर्कनुहुनेछ 18 पढ्न अझै राम्रो हुन्छ तपाईँ जस्तो परमेश्वर खोज्छ र जसले अधर्म क्षमा गर्नुहुनेछ र आफ्नै आफ्नो पैतृक सम्पत्तिबाट बाँकी रहेकाहरूको अपराध छोडिदिनुहुन्छ उहाँले आफ्नो रिस सधैँभरि राखी छोड्नुहुन्न किनभने उहाँ कृपा देखाउनमा प्रसन्न हुनुहुन्छ उहाँ फर्कनुहुनेछ उहाँले हामीलाई टिठ्याउनुहुनेछ उहाँले हाम्रा अधर्महरू वशमा पार्नुहुनेछ अनि तपाईँले तिनीहरूका सबै पापहरू समुद्रको गहिराईमा फालिदिनुहुनेछ एउटै बलिदानमा धेरै कुराहरू परमेश्वरले चाहिँ भएको कुराहरू छुट्टै छुट्टै यहाँ देखाउँदै हुनुहुन्छ अनि पाँचौं चाहिँ दोष बलि अन्तमा यसमा चाहिँ ख्रिस्टलाई जनाएको छ जो चाहिँ विश्वास योग्य हुनुहुन्छ र धर्मी हुनुहुन्छ जसले चाहिँ हाम्रो सबै पापहरूबाट हामीलाई क्षमा गर्न र सबै अधर्मबाट शुद्ध गर्न सक्ने उहाँ हुनुहुन्छ। अब हेर्नुहोस्, पाप बलि र दोष बलिको बीचमा चाहिँ मुख्य भिन्नता पापको सवालमा चाहिँ के हो भने, पाप बलिमा चाहिँ हाम्रो पापको स्वभाव कुरोलाई मुख्य दृष्टिगत गरिएको छ भने, दोष बलिमा चाहिँ हाम्रो पाप स्वभाव होइन, हाम्रा पापहरू, पाप पापहरूको भिन्नता चाहिँ बुझ्न आवश्यक छ। पाप भन्नाले चाहिँ त्यो जरा हो, हाम्रो पाप स्वभाव हो, आदमबाट नै आयो। पापहरू भनेको चाहिँ त्यो जराबाट आएका फलहरू हुन्, नराम्रो फलहरू। प्रभु येशु ख्रीष्टको रगतले चाहिँ दुईटालाई नै ठिक पार्नुहुन्छ। एउटा मुक्ति पाएको व्यक्तिसँग अझै पनि पाप स्वभाव त हुन्छ उसँग, अनि ऊ चाहिँ फोहोर हुन्छ, अनि त्यसैले उसलाई धोइनु पर्छ, अनि त्यसैले ऊ चाहिँ प्रभुका जानुपर्छ, अनि प्रभु चाहिँ विश्वास योग्य र धर्मी हुनुहुन्छ हाम्रो सबै पाप क्षमा गर्न, पहिलो योना 1:9, र हाम्रो सबै अधर्मबाट शुद्ध पार्नलाई उहाँ विश्वास योग्य हुनुहुन्छ। दोष बलिमा चाहिँ उहाँको यो पक्षलाई चाहिँ देखाइरहेको छ। अनि यी दोष बलिहरू चाहिँ सबै किसिमका पापहरूको लागि चाहिँ ल्याउनु पर्थ्यो। एकचोटि लेवी 5 अध्यायमा चाहिँ तपाईँले यसो हेर्नुभयो भने देख्नुहुन्छ, लेवी 5:1-2 त्यहाँ लेखेको छ, कसैले पाप गर्यो भने त्यसले श्राप गरेको कुरा सुनेर यस कुराको साक्षी भयो भने, चाहे देखेर चाहे जानेर होस्, त्यसले यो कुरा बताउँदैन भने त्यसले आफ्नो अधर्मको फल भोग्नेछ। अथवा अर्को केस, कुनै व्यक्तिले थाहा नपाइकन कुनै अशुद्ध वस्तु छोयो भने, चाहे त्यो अशुद्ध वन पशुको सिनो, चाहे अशुद्ध घरेलु पशुको सिनो, चाहे अशुद्ध घस्ने जन्तुको सिनो, तैपनि त्यो अशुद्ध हुनेछ र दोषी ठहरिनेछ। अब यी चाहिँ इजरायलीहरूलाई यस्ता नियमहरू थिए, हामीलाई सिनो छोएर हामी अशुद्ध हुँदैनौँ, तर यो तस्विरहरू चाहिँ बाट हामीलाई सिक्नु छ यसको वास्तविक अर्थहरू। यहुदीहरूले यो नियम पालन गर्नु पर्थ्यो, अनि उनीहरूले चाहिँ यस अनुसार दोष बलि ल्याउनु पर्थ्यो। अरू पनि छन्, यसले के देखाइरहेछ भने, एउटा विश्वासी चाहिँ सबै हामीलाई अशुद्ध पार्ने कुराबाट के हुनुपर्छ, अलग हुनुपर्छ भन्ने कुरा सिकाइरहेको छ। सबै दुष्टताको रूपबाट पनि अलग बस्छ, पहिलो थेसलोनिकी 5:22 सिकाउँछ, अनि अघि नै पहिलो पत्रुस 2:1 हेरौँ, सबै वैरभाव, सबै छल, सबै कपटहरू, सबै निन्दा यिनीहरूबाट चाहिँ अलग बस्छ। अनि त्यसैले अलगपन्द के अरे, अनि यदि त्यहाँ दोष भयो भने त्यो चाहिँ परमेश्वरको सामु चाहिँ गम्भीर पाप हो। 6 अध्यायमा चाहिँ यसरी बताएको छ, हेर्नुहोस् त, अनि परमप्रभुले 1 पदमा है, अनि परमप्रभुले मोसालाई यसो भन्नुभयो, कुनै व्यक्तिले पाप गर्छ भने, यो पनि दोष बलिकै कुरामा अगाडि बढिरहेछ, र परमप्रभुको विरोधमा अपराध गर्छ भने, अर्थात् त्यससँग राख्न दिएको चिज, बन्धक वा लुटको मालको विषयमा आफ्नो छिमेकीसँग झुट बोलेको छ भने, अथवा आफ्नो छिमेकीलाई धुतेको छ भने, अथवा त्यसले हराएको माल भेट्टाएको छ र यसको विषयमा झुट बोल्छ र झुटो कसम खान्छ भने, ती सबै कुराहरू मध्ये कुनै एउटा गरिकन त्यस मानिसले पाप गर्छ भने, त्यहाँ दोषी हो, दोष बलि चाहिन्छ। अब यहाँ चाहिँ झुटको कुरा गरेछ, 3-3 चोटि गम्भीर पाप रहेछ। अथवा अर्काले तपाईँलाई केही सामान जिम्मा दिनुभएको थियो, तपाईँले पच गरिदिनु भयो अनि झुट बोल्दैनछ, खै होइन त्यो त हरायो अथवा कुनै के भयो है। अनि यहाँ यी कुराहरूको विषयमा पनि यहाँ चाहिँ परमेश्वरले चाहिँ यहाँ दोष बलिको माग गरिदिनुहुन्छ। अब हामी विश्वासीहरू है लाई चाहिँ धेरै पाठहरू छन् यहाँ हेरेर हामी ल्याउँदैनौँ है अहिलेको लागि समयको कारणले, तर के एउटा कुरा चाहिँ हामी लिएर जाउँ भने, यो दोष बलि चाहिँ जब पाप भएकी ल्याइनै पर्थ्यो, पाप भएकी नत्र भने उहाँसितको हाम्रो त्यो मेल बलि कहाँबाट हुने हो, कहाँबाट उहाँसँगको हाम्रो चाहिँ मिठो सङ्गति हुनसक्छ, कसरी हामी समर्पण हुन, त्यो सबै अब चाहिँ असम्भव हुन्छ। त्यसैले नै हो एउटा विश्वासीले आफ्नो पापहरू स्वीकार गरि नै रहनुपर्छ, गरिरहनुपर्छ, प्रभु येशु मेरो दोष बलि हुनुहुन्छ भन्दै। अनि हामी चाहिँ हामीलाई चाहिँ कहिले काहीँ थकै लाग्छ, कति पाप गरेको होला, कति यस्तो विचारहरू आएको होला, कति म चुकेको होला। तर हामी चाहिँ शुद्ध हुन त जानै पर्छ। अनि उहाँ विश्वास योग्य र धर्मी हुनुहुन्छ हाम्रो सबै पाप के गर्न, क्षमा गर्न र सबै अधर्मबाट के गर्न, शुद्ध पार्न। अब उहाँ थाक्नुहुन्न भने म किन थाक्ने? उहाँ कृपालु हुनुहुन्छ, हामीले पाप गर्दा उहाँलाई अचम्म लाग्दैन। हामीलाई लाग्यो भने, किन लाग्यो भने हामीले बढी आशा गर्यौँ उहाँकोबाट, हाम्रो पाप स्वभावमा धेरै राम्रो भयो कि भन्ठान थाले जस्तो हामीले, होइन। हामी चाहिँ प्रभु यीशु बिना अनि पवित्र आत्मा बिना उहाँको सहायता बिना हामी परमेश्वरलाई खुसी पार्ने तरिकाले हिँड्नै सक्दैन। जब चुक्छौँ हामीलाई चाहिँ उपाय दिनुभएको छ, सिद्ध उपाय दिनुभएको छ। त्यसैले हामीले चाहिँ पाँचवटा बलिदानहरू हेऱ्यौँ अनि यो चार्टमा हेर्दाखेरि चाहिँ एकैचोटि तुलना गर्न सकिन्छ अनि यो अझ अध्ययन गर्न सकिन्छ। सबै कुरा मैले सबैजना पाएन अनि तपाईँले कतिले सार्न भ्याउनु भयो सबै चित्रचित्र कोरेर सार्न अलिकति गाह्रो होला भनेर चाहिँ यो छापिएर ल्याइएको छ अनि सीमित सङ्ख्यामा छ। जेम्स भाइलाई जिम्मा दिन्छु यहाँ अनि तपाईँहरू अब नारायणघाटहरूले त अब नारायणघाटमै लागे पनि हुन्छ, यहाँबाट नलैजान होला किनभने हेर्नुहोस्।